اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد وآلہ الطیبین الطاہرین المعصومین ولعنۃ اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین، اما بعد، فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق، بسم الله الرحمن الرحيم، وإذ قالت الملائكة يا مريم إن الله اصطفاك وطهرك واصطفاك على نساء العالمين، صلوات بھیجی محمد علی محمد پر، آپ سے درخواست کروں گا مرحوم سید اعجاز حسین جعفری بیگم فردوس جہاں اس خاندان کے دیگر مرحومین اور اپنے بھی تمام مرحومین اور شہداء کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا۔ صلوات عنایت فرما دیجیے محمد علی محمد پر۔ اس سے بہتر انداز میں بلند آواز سے سلوات بھیجیے گا۔ اس کاغذ کی مجھے ضرورت پڑے گی اس لیے میں ہاتھ میں رکھ لیا اس کو، ایک بار اور سلوات عنایت فرما دیجیے گا۔ کل جہاں آپ نے بات کو ختم کیا تھا وہیں سے بات، اب ایک ایک چیز کی تفصیل۔ کل پانچ چھ باتیں ہم نے ایک ہی مجلس میں کہہ ڈالی تھی جن کی الگ الگ تفصیل چاہیے۔ فاطمہ تو ام ابیہا، کس نے فرمایا؟ اللہ کے حبیب نے۔ اب آئیے اس کو کس طرح سے لوگوں نے لیا، یعنی معاذ اللہ جس کو کہنا چاہیے کہ اس کی اہمیت کو کم کیسے کیا۔ کہتے ہیں یہ اس وجہ سے کہا حضور نے کیونکہ آپ چھوٹے سے تھے جب سائے ماں کے سائے سے شفقت مادری سے محروم ہو گئے تھے، آپ کو ماں کی شفقت اور محبت جو میسر آنا تھی وہ نہیں ملی، اس لیے آپ نے اپنی بیٹی میں ان صفات کو کیونکہ اس ماحول میں پرورش پائی۔ اب یہ بھی دیکھیے کہ اگر جناب معصومہ کی عظمت ہے تو اس وجہ سے ہے کیونکہ ایسے محیط میں تھی، ایسے ماحول میں تھی، رسول کے زیر سایہ تھی، رسول کے پرورش میں تھی، لہذا ایسا ہی ہونا چاہیے تھا انہیں۔ تو اس طرح سے یہ سارا بنایا ہے سلسلہ، اور بنانے کے بعد کہا کہ اس لیے آپ نے فاطمہ تو ام ابیہا، کیونکہ آپ اپنی وہ محرومی جس کا وہ محرومی کا شکار تھے وہ دور کرنا چاہتے تھے، لہذا آپ نے اپنی صاحبزادی کو کیا فرمایا کہ یہ بالکل میری ماں کی طرح ہے۔ اور اگر ان کا یہ اتنا بڑا منصب ہے، یہ یعنی ہم کہہ رہے ہیں بڑا منصب، تو بڑا منصب بھی نہیں کہ یہ منصب ہے، تو وہ اس وجہ سے ہے کہ کیونکہ ظاہر ایک ایسے ماحول میں پرورش پائی، رسول کی صاحبزادی ہیں، تربیت ایسی ملی، لہٰذا اس گھر میں رہتے ہوئے کہ ظاہر ہے کہ آپ اگر ان کو معصوم کہتے ہیں، یہ ان لوگوں کی بات کر رہا ہوں جو معصومہ نہیں مانتے، کب وہ تو اس لیے کیونکہ رسول کے زیر سایہ رہی۔ اس پر ہمیں بات کرنا ہے آج، ٹھیک ہے؟ اب انشاءاللہ بتائیں گے آپ کو کہ اس کا جواب وافی شافی اور وافی ہے کیا، ٹھیک ہے نا؟ پہلی بات تو یہ ام ابیہا کیا مسئلہ پہلے کسی اور ضمن میں بتایا تھا، آج کسی اور مفہوم میں آپ کے سامنے بیان کر دیں گے انشاءاللہ، تاکہ لوگوں کے سامنے بات واضح ہو جائے۔ لیکن ایک سوال پیدا یہ ہوتا ہے کہ ایک گھر کے ماحول کا اگر یہ اثر تھا تو گھر میں جتنے بھی تھے سب کو ایسا ہونا چاہیے تھا۔ اور پہلا سوال تو آپ کا میں نے یوں ہی اڑا دیا، رد کر دیا کہ اگر یہ محیط اور ماحول اور رسول کے زیر سایہ رہنے کا مسئلہ تھا تو رسول کے زیر سایہ اس گھر میں نامعلوم کون کون رہ رہا تھا، تو ان سب میں یہ صفات کیوں نہیں آئیں؟ اگر بیٹیاں ایک سے زیادہ تھیں بفرض محال، کیا کہا میں نے؟ بفرض محال، اگر بیٹیاں ایک سے زیادہ تھیں تو باقی بیٹیوں نے ان صفات کو کیوں نہیں اپنایا کہ اللہ کے رسول نے ایک ہی بیٹی کو اپنی ماں کا درجہ دیا؟ اور اگر یہ ظاہر ہے کہ زیر وہ رسالت کے کمالات اپنی جگہ، لیکن جو آپ کہہ رہے ہیں کہ اس ماحول میں رہنے کی وجہ سے امکان ہی نہیں تھا कि कोई दुख करे रसूल से गलती हो जाती, क्योंकि किसके जेरे साया परवान चढ़ रहे हैं, तो वहां तो बहुत सारे थे जिनके लिए कुरान की आयात और सूरे भी नाजिल हो गए हैं, वो तो वैसे नहीं बन सके, वो इस तरह से क्यों नहीं बन सके कि उनके लिए कोई मासूमा का लकब इस्तेमाल कर लेता या मासूम का लकब, तो इस घर में तो थे ना, तो अगर माहौल का असर होता तो उस माहौल में तो आप जानते हैं कि कैसे कैसे लोग थे, उसी माहौल में थे जो ओहद में छोड़ के भी भाग गए थे। भाई तारीख कह रही है ना, हम किसी का नाम वाम थोड़ी ले रहे हैं, हम तो एक तारीख ही बात कर रहे हैं। हर किस्म के लोग थे कि नहीं थे, और घर में भी थे, और ये भी हमने बता दिया कि मुबाहले में अब कहां तक लेके जाओगे तुम, मुबाहले में तमाम अफराद वो हैं जिन्हें नसारा ने देखा था। अजमत फातिमा मौजू है ना, याद है ना आपको, मैंने बताया आपको अजमत फातिमा, मैं वही अर्ज करने जा रहा हूं कि मुबाहले में अगर कोई और अहले बैत में तो उसे लेकर आते कि नहीं लेकर आते, लेकिन नहीं, चार अफराद हस्तियां ऐसी थी जिन्हें नसारा ने रोज देखा था, एक हस्ती ऐसी थी जिसे पहले नहीं देखा, तो उस दिन भी नहीं था क्योंकि दरमियान में थी, हिजाब में थी ना, मस्तूर थी ना, महजूब थी ना, रिसालत विलायत और इमामत के दरमियान में थी ना वो हस्ती। बस ये हस्ती कौन है जिसे आप कह रहे हैं कि मोहित और माहौल में रहने की वजह से ऐसे हो गए? अगर मोहित और माहौल में रहने की वजह से ऐसा हुआ होता तो अल्लाह का रसूल अपनी साहबजादी की जगह किसी और को भी ले जा सकता था। साहबजादी को क्यों लेकर गए? क्योंकि देखिए अब बात को मुकम्मल करें, फमन हाथ जगह पिए मिम्बाद मिनल इल्म, ये अब भी हुज्जत करते हैं आपके साथ, यानी नजरान बनी नजरान के ईसाई अब भी आपसे झगड़ा करते हैं, अब भी आपसे वैसे वैसा करते हैं, तो बस अब गुफ्तगू का दरवाजा बंद, यूं समझ लीजिए ब्रैकेट में सुन लीजिए जुमला, कि अब मैं आपको ऐसी हुज्जत दूंगा कि वो हुज्जतें बालिगा होगी, यानी अपने कमाल को पहुंची हुई हुज्जत, ऐसी हुज्जत जिसे कोई दलील काते यानी कता नहीं कर सकती। दलील बुरहान हुज्जत, दलील को कता कर देती है बुरहान, और बुरहान का भी एक होता है काते, यारत में पढ़ते नहीं पढ़ते मामे जमाने की असलाम वालेकुम या कातिल बुरहान, यानी जो बातिल की बुरहान को भी कता कर दे वही मामे जमाना। और फिर हुज्जत बालिगा क्या हुई? हुज्जत बालिगा वो हुज्जत बालिगा जो अल्लाह की कमाल तक पहुंची हुई हुज्जत, तो गुफ्तगू का दरवाजा बंद, अब मैं ऐसी हुज्जत आपको दूंगा कि उसके बाद कोई गुंजाइश नहीं रहेगी। अब यहां मुबाहले में बहस नहीं हुई, मुबाहसा नहीं हुआ, ना उन्होंने इंजील की आयात पेश की, ना रसूल ने कुरान की आयात पेश की, ना कोई वाकयात पेश हुए, बस एक ऐसी हुज्जत को लेकर आए कि मस्जिद नबी में वो मौजूद नहीं थी मगर मैदान मुबाहला में थी। तो ये है अजमत फातिमा के, इतना बड़ा मैदान, सारी जंगों के मैदान अली ने फतह किए, यकीन रखो कि फातह मुबाहला फातिमा बिनते मोहम्मद है। समझ में आ गई बात? अब जरा सा आपसे गुजारिश कर दूं, थोड़ा सा समाज आगे आगे थोड़ा सा मटाएंगे, दो चार कदम अच्छा लगता है, इधर से भी आ जाए, आगे आ जाए। आप पहले से ही आ जाते आगे, लेकिन आपको मेरे ये जुमला सुनना अच्छा लगता है, मुझे मालूम है। सलवात इनायत फरमाइए मोहम्मद आले मोहम्मद। समझ में आ रही है बात? इतनी बात तक कि और किसी को भी ले जाते ना, हुज्जत बालिगा, इसलिए अब कोई बहस नहीं, कोई गुंजाइश नहीं, कह दिया उन्होंने, फैसला कर लिया बड़ी नजरान के नसारा ने खुद फैसला कर लिया, और यहीं से यह भी फैसला हुआ आप कोई दलील ना लाएं। आये तथीर का मिस्ताक कौन है? अहले बैत है ना, ये तो तय है ना, कौन है आये तथीर का मिस्ताक? अहले बैत, यानी सबसे बड़ी इस्मत की गवाह है खुद आये तथीर। मैं भी नहीं कह रहा अहले बैत कौन, अभी ये तो मान लो ना कि इन्नमा युरीदुल्लाहु लियुज़हिबा अन्कुम रिज्सा अहलल बैत, यहां अकेली फातिमा का जिक्र नहीं है कि तुम कह दो मोहित और माहौल की वजह से नहीं, ए रसूल आपके तमाम अहले बैत मासूम हैं, रिज्स से दूर हैं। सवाल सिर्फ इतना बचा था कि अहले बैत में है कौन कौन, यही बचा था ना सवाल। ये तो तय हो गया कि इस आयत का मिस्दाक जो भी है वो मासूम है। कैसा मासूम? फरिश्ता नहीं, मलक नहीं, समझिएगा इस बात को। एक सलवार भेजिए मोहम्मद आले मोहम्मद पर, ये जो शुभहात पैदा किए गए ना उन शुभहात का जवाब दे रहा हूं इंशाल्लाह। और जो जिसको वो शुभहात नहीं मालूम वो बिल्कुल परेशान ना हो, उसके लिए मुकम्मल मजलिस है, ठीक है ना। यानी कभी जिंदगी में कोई शुभ आया तो जवाब उसके पास एडवांस में मौजूद होगा, ठीक है जनाब। आइए, बस ये तय हो गया ना। अच्छा, मासूम कैसा मासूम, मलक मलक ऐसा मासूम है जिससे खता का इम्कान है, नहीं है ना। क्यों नहीं है, वो जानते ही नहीं खता क्या होती। मलक कैसा मासूम है जिसे खता का, उसे मालूम ही नहीं। मलक से माजल्ला गुनाह का इम्कान है, नहीं है, उसे क्या मालूम गुनाह क्या होता है। मासूम ऐसा मासूम है कि जो ड्यूटी उसकी लगा दी गई है वो ड्यूटी अंजाम दे रहा है। फर्ज कर ले किसी मलक की ड्यूटी, फरिश्ते की ड्यूटी लगा दी गई कि पर मारो समंदर की लहरों में और ईजाद कर दो सुनामी, तो क्या माजल्ला उसने कोई गुनाह किया, गुना किया ना। क्यों, इताते परवरदिगार कर रहे, मासूम है, मासूम है ना। जनाब इजराइल एक वक्त में कितनों की जाने ले जाते हैं, 1,000 मर गए, 2,000 मर गए, 5,000, लेकिन याद रखिएगा अकेले इजराइल नहीं है, जनाब इजराइल का भी लश्कर है। क्या है, नस कुरानी है, जैसे परवरदिगार आलम की जात क्या है, योही व युमीत, वही जिंदा करता है वही मारता है। हालांकि दुनिया में कितने लोग कत्ल करते करते नहीं करते, कितनों को माफ कर देते हैं, लेकिन बतौर यानी तखलीक और खालिक के एतबार से कौन है, सबको जिंदा करने वाला और पैदा करने वाला मारने वाला कौन है, किसकी जात है, अल्लाह की जात। बारिश बरसाने वाली किसकी जात है, अल्लाह की जात। रिस्क देने वाली किसकी जात है, अल्लाह की जात। लेकिन एक सिस्टम है ना, उस वो सिस्टम नीचे चल रहा है, मलाइका के जरिए चल रहा हो, मासूमीन के जरिए चल रहा हो, अंबिया के जरिए चल रहा है, इमामों के जरिए चल रहा है, लेकिन बात एक ही जा रही कि जो भी तुम्हें रिस्क दे रहा है असल में रिस्क देने वाला कौन है, अल्लाह खैरुर राज़िकीन और कि इन अल्लाह यरज़ुकु मन यशाउ बगैर। अब जो भी दे रहा है, जो भी तुम्हें दे रहा है उस नियाबत में दे रहा है, यानी अल्लाह ने उसे तौफीक दी है तो दे रहा है, ये मतलब है इसका। आप समझना, कोई बात बताना चाह रहा हूं आगे चल के, इसलिए मैंने तमहीद बांधी आपके सामने, मुकदमा जरा सा बांधा ताकि एक सिस्टम समझ में आ जाए कि है अल्लाह, मदद करने वाला कौन है, अल्लाह, साथ देने वाला है अल्लाह, रिस्क देने वाला है अल्लाह, जान लेने वाला है अल्लाह, जान डालने वाला है अल्लाह। लेकिन एक सिस्टम है ना, उस सिस्टम के तहत यानी इजराइल भी जो काम कर रहे हैं जमीत या अल्लाह के हुक्म के बगैर जान नहीं ले रहे, और अकेले इसराइल नहीं। अब ये मैंने पहली मिसाल इसलिए दी कि अब आपको समझ में आ जाए बात जो बताने जा रहा हूं। जनाब इसराइल यानी मलकुल मौत, एहतराम से नाम लिया कीजिए, किसी भी वक्त आ जाएंगे। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। तो जनाब इसराइल अलैहिस्सलाम लश्कर है पूरा, एक जगह थोड़ी, कुरान मजीद में एक से ज्यादा जगह पे जमा का सिला है। वस्तवफाहुल मलाइकतु, जब मलाइका इनकी रूह कब्ज करते हैं, दो तीन जगह पर ये जो लफ्ज इस्तेमाल हुआ मैंने एक जगह से बस नकल कर दिया आपके सामने। वस्तवफाहुल मलाइकतु, वस्तवफाहुल मलाइकतु, दो जगह अलग अलग है। वस्तवफाहुल मलाइकतु तय्यबीन यकुलूना सलामुन अलैकुम, जब पाक लोगों की रूह कब्ज करते हैं कौन, ये मलाइका। हालांकि मलकुल मौत कौन है, मौत का फरिश्ता कौन है, अब समझ में आ गई बात कि बेशक मौत के फरिश्ते इजराइल हैं लेकिन उनके नीचे भी कोई सिस्टम है जिसकी तरफ इशारा कर रही है कुरान की आयात, ये कह के कि जब मलाइका रूह कब्ज करते हैं तो इसका मतलब बहुत सारे मलाइका है ना, लेकिन जो भी मलक जहां भी काम करेगा जिम्मेदार कौन होगा, जनाब इजराइल। कौन होंगे जनाब इज़राइल, ये सिस्टम लोगों की समझ में नहीं आ रहा कि कहीं कोई खराबी होगी जिम्मेदार होगा बड़ा, कौन होगा, बड़ा जिम्मेदार होगा, कहीं भी कुछ होगा, इतनी बात समझ भी नहीं आ रही। वो उसके ऊपर डाल रहा है, वो उसके ऊपर डाल रहा है, उसने किया उसने किया उसने किया उसने किया, सूबा के विफाक ने किया, विफाक ने कहा सूबे ने किया, सूबे ने कहा शहर वालों ने किया, शहर वालों ने किया विफाक ने किया, घनचक्कर बने में 22 करोड़ लोग,
उनको समझ में नहीं आ रहा कि पकड़ें किसको, इसलिए अब सड़क में भी नहीं निकलते कि भाई पकड़ें किसको, ये तो पता ही नहीं चल रहा कि चोर है कौन असली। मालूम हो रहा है, कुछ नहीं मालूम हो रहा। ये कभी कभी लोगों के अपने बोए हुए बीज होते हैं जो तनावर दरख्त बन जाते हैं। अगर इब्तिदा ही में आमिरों का और चोरों का और डिक्टेटरों का साथ ना दिया होता, उनके लिए जिंदाबाद मुर्दाबाद करते हुए ना निकल रहे होते, तो आज ये पस्त लोग ये ना कर रहे होते हमारे साथ। जाहिलों के टोले हैं जो मुसल्लत हो गए तुम पर, हर जगह जितना बड़ा जाहिल है उतना बड़ा लीडर बन के बैठा हुआ है। सलवात भेजी मोहम्मद आले मोहम्मद पर, है ना। बहरहाल अब ये तो आपको सुनना पड़ेगा, मजबूरी है। आपके सियासी ताल्लुकात किसी के साथ भी हो, मेरे किसी के साथ नहीं है। और मैं इसी चक्कर में, मुझ पर इल्जाम भी बहुत सारे ना कि मैं छोड़ देता हूँ पार्टियां छोड़ देता हूँ, भाई इसीलिए छोड़ता हूँ कि साथ होता हूँ तो कोई अच्छाई देख के साथ होता हूँ। जब देखता हूँ कि नहीं मामला सही नहीं हो रहा, तो कम अज कम ये नहीं हो सकता कि जालिमों का साथ दे दूं। और उनका तो कतन साथ नहीं दे सकता कि जो जुल्म होते हुए देखें और खामोश रहें, कत्ल होते हुए देखें और मक्तूल के वरसा का साथ ना दें। लानल्लाह उम्मतन जलमत का, लानल्लाह उम्मतन कतलत का, लानल्लाह उम्मतन कतलत का, लानल्लाह उम्मतन जलमत का, लानल्लाह उम्मतन समयत बेजालिक फरजियत बे, उस पर भी लानत जिसने कत्ल किया, कासिम सुलेमानी हो या उसके साथी हो या बेशुमार मोमिनीन जो कत्ल किए जा रहे हैं, उन पर भी लानत जिन्होंने कत्ल किया, उन पर भी लानत जिन्होंने इन मोमिनीन पर जुल्म किया, अभी बताता हूं जुल्म की मिसाल आपको, और उन पर भी लानत जिन्होंने सुना और खामोश रहे। कहां खड़ी है हमारी हुकूमत बताओ, किसके साथ खड़ी है? इन्होंने मजलूमों का साथ दिया नहीं दिया? बस मजलूम का साथ ना देना ही जालिम का साथ देना है। तुम लाख अपने लिए तावीलें गढ़ते रहो, रास्ते निकालते रहो, समझ में आ गई? हमारी आंखों से नहीं बच सकते, हमें मालूम है तुम्हारी डोरें कहां से हिलती हैं। तुम्हें एक जरा सी आंखें दिखाते हैं और तुम फौरन दो जानू बैठ जाते हो, दो जानू बैठ जाते हो। बल्कि अखबार में तो बड़ा गलत लफ्ज इस्तेमाल होता है, मीडिया में मैं वो लफ्ज इस्तेमाल नहीं करना, बैठ के काफिए में एक और लफ्ज इस्तेमाल कर लेते हैं जो यहां से इस्तेमाल करना ठीक नहीं है। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर, फौरन फौरन दो जानू बैठते हो ना, किस वजह से? कि अगले महीने की तनख्वाहें देने को नहीं होंगी, माशी तंगी। अब सुनो कौन है जहरा की दुआ वाले, आप ये ना समझिएगा मौजू से हट गया, याद रखिएगा ये एहतजाज सिखाया ही खिताब के जरिए जहरा ने है। तारीख का पहला खिताब, पहला एहतजाज कयामत तक के लिए रकम कर दिया कि कभी भी मत घबराना, कभी भी मत डरना, हक बात कहते हुए किसी से मत डरना। सुनिए, दो जानू बैठ गए तुम, आंखें दिखाने में जरा सी एक धमकी आई, सीधे पहुंच गए उनके पास, अपने आंखों के पास भिकारी बन के, तारीख के सबसे बड़े भिकारी, तारीख के। मत डरो, जो मैं कह रहा हूं सुनो, रिकॉर्ड हो रही है मेरी बात, जो भुगतना है मुझे भुगत रहा हूं, इत्मीनान रखो मेरी बातें रिकॉर्ड हो रही है, सब आपके कानों में रहेंगी, आपके बच्चों के कानों में रहेंगी, ताकि उन बच्चों को मालूम हो कि कैसे बोला जाता है बातिल के खिलाफ। अगर एक भी आवाज ना रही फिर कौन बोलेगा, कौन सिखाएगा इन बच्चों को कि जान की परवाह ना करना, कानों में हक बात पहुंचाते चले जाना। समझ में आ रही है बात? दो जानू बैठ गए दो जानू। अभी जुमे को क्या खुतबा दिया रहबर ने, क्या कहा उस रहबर अजीम शान ने, किसके जवाब में? जब ये इंग्लैंड बर्तानिया और फ्रांस ने धमकी दी थी तो क्या कहा था? पहला लफ्ज ये कहा था, ये बर्तानिया खबीस, पूरी दुनिया लाइव सुन रही थी, मैंने भी सुना है, यही कहा था ना? क्या कहा? उन तीनों का नाम लेकर कहा कि तुम हमें आंखें दिखाते हो, तुम समझते हो कि हम तुम्हारे सामने दो जानू हो जाएंगे, हम तुम्हारे बड़े वो बड़े शैताने बुजुर्ग के सामने दो जानू नहीं हुए, तुम्हारे सामने कहां से हो जाएंगे? लब्बैक या हुसैन, लब्बैक या हुसैन, लब्बैक। پہ. کیوں؟ وہاں مشکلات نہیں ہیں اس قوم پہ, 40 سال سے اقتصادی محاصرے میں ہے, معاشی محاصرے میں, امیر ترین ملک, مہنگائی کا کیا عالم ہو گیا. 200 آدمی احتجاج کرنے نکلے, پوری دنیا کی میڈیا نے دکھایا, اور دوسرے دن ان 200 آدمیوں کے مقابلے میں جب 20 لاکھ آدمی نکلے جمعے کے لیے, نانی مر گئی سب کی, اب چپ ہے. صبح شام وہ جو تم ایک احتجاج دکھاتے, وہ تو تمہارے یہاں صبح شام ہوتا ہے. ایک ایک ہفتے ٹرک نہیں چلتے, بسیں نہیں چلتی, تمہاری بھی گاڑی نہیں چلتی, تمہیں کوئی پرواہ نہیں ہے. روزانہ مال روڈ بند, یہ روڈ بند, وہ بورڈ نہ, جی ٹی روڈ بند, جس کی مرضی بند کر دیں, کچھ نہیں نظر آ رہا. وہاں ہو گیا, بڑے خوش خوش ہو رہے ہیں اندر سے, ہاں ہاں وہاں پہ ہو گیا, اتنا سا فساد ہو گیا. لیکن وہ قوم جھکنے والی نہیں. سنو, اب تمہیں خبر دے کے جا رہا ہوں, یاد رکھنا, یہ کوئی میڈیا کی خبر نہیں ہے, یہ خبر میڈیا کی نہیں ہے, یہ جن رہبروں سے رابطہ ہے نا, یہ خبریں خود بخود پہنچ جاتی ہیں. سنو اب میں جو تمہیں بتانے جا رہا ہوں, لیکن ایسے نہیں, پہلے ایک سلوات بھیجو بلند آواز سے, یہ یہی سمجھ رہے ہیں نا کہ لوگ ان کے مخالف ہو گئے وہاں. نہیں, اس شہادت نے وہ انقلاب جو ٹھنڈا پڑ رہا تھا, 11 فروری یا 22 بہمن کا انقلاب, جانتے ہو کیا ہوا؟ اس قاسم سلیمانی کی شہادت نے 40 سال بعد انقلاب کو دوبارہ زندہ کر دیا. نیا انقلاب, خون چاہیے تھا اس انقلاب کو, اتنی ہی بڑی قربانی چاہیے تھی. یہ ہم جانتے ہیں, یہ ہمیں معلوم ہے کہ انقلاب تازہ ہو گیا. کیا مطلب؟ پریشانی گزر گئی. جنگ ان کے لیے نہ کل پریشانی تھی نہ آج پریشانی ہے. جنگ کے لیے وہ کل بھی تیار تھے, جنگ کے لیے وہ آج بھی تیار ہیں. کیوں؟ کیونکہ ان کا نعرہ ہی کیا ہے؟ ان کا نعرہ ہے لبیک یا زہرا, لبیک یا زہرا, لبیک لبیک. بھائی اب آپ کو لے کے اس مقام پہ اعتراضات کرنے والوں کی دو دو انچ کی زبانیں جو چلتی ہیں, بڑے منطق پڑھ کے بیٹھے ہو, فلسفہ پڑھ کے بیٹھے ہو, بھاڑ جھونکا ہے تم نے. جو مقام منزلت فاطمہ کو نہیں پہچانتا اس نے کچھ بھی نہیں پڑھا. اس کی مثال ہے کمثل الحمار یحمل اسفارا, جیسے گدھے پہ کتابیں لاد دو, گدھے پہ کتابیں لاد دو. زہرا کا مقام کیا ہے؟ ان مجاہدوں سے پوچھو جن کی جنگ کا نعرہ ہی یا زہرا ہے. جانتے ہیں کہ زہرا کے نام میں کتنا جوش اور ولولہ ہے, دشمنوں کے دل بیٹھ جاتے ہیں. سمجھ میں آیا تم کو؟ تو مقام جانتے ہیں تو نعرہ لگاتے ہیں نا. آپ نے کہہ دیا 2-3 روایت کے سوا کچھ نہیں ہے, پتہ ہے نہیں کچھ. ایک نے لکھ دیا, کسی نے لبنان میں, اس کے پیچھے لگ گئے یہ سارے بکرات, اور اس کے مطلب کو اپنے نام سے بیان کرتے ہیں. میں نام نہیں لینا چاہتا اس ہستی کا جس نے لبنان میں یہ کتاب لکھی. یہ سب اس کے فالوور ہیں, جو یہاں ہیں 2-4 اس کے فالوور ہیں. اور یہ بھی نہیں کہتے کہ اس نے کہا, اس کی پوری کتاب کا رٹا لگا کے یہاں بیان کر دیتے ہیں اپنے نام سے. لوگ سمجھتے ہیں بہت بڑا قابل آدمی ہے. کتنا قابل ہے معلوم ہے؟ بس قابلیت کب کہاں سے علم ہوتا ہے؟ قابلیت کا عشق اہل بیت کے ساتھ. اگر عشق اہل بیت زبان میں ہے, ساتھ دے رہا ہے, تو پھر ہمارا ہے. اور اگر عشق اہل بیت سے آ رہی ہے اس کا بیان, سوائے اعتراضات کے, عیبوں کے, اس کو کچھ نہیں نظر آتا. ہر وقت عیب نکالتا رہتا ہے, ہر وقت عیب نکالتا رہتا ہے, شخصیتوں میں عیب, ہستیوں میں عیب. معاذ اللہ بات یہاں تک پہنچ جائے گی. جناب معصوم کونین سلام اللہ علیہ کی شان, بلند آواز سے صلوات بھیجیے محمد علی محمد پر. امو ابیہا, بات وہیں سے چل رہی ہے نا, ایسے رسول نے کہہ دیا امو ابیہا, کیونکہ ماحول تھا, محیط تھا. تو ماحول میں تو پتہ نہیں کتنے رہ رہے تھے. نہیں, یہ کون ہے فاطمہ؟ سنو, ایک جناب عیسیٰ علیہ السلام ہے جنہوں نے گہوارے میں بات کی ہے. ابھی میں وہ آیات پڑھوں گا آپ کے سامنے, جو آیات مجھے پڑھنی ہے. اللہ نے مثالیں دی ہیں کچھ خواتین کی، کچھ خواتین کے انبیاء کے گھروں میں رہنے سے ان کو کوئی فائدہ نہیں ہوا، کوئی فائدہ نہیں ہوا. اور پھر ساتھ میں ان مومن خواتین کی بھی مثالیں دی ہیں جنہوں نے فرعونیت کو للکارا، خواتین نے. اور جب ان سب کی سردار ہو فاطمہ، تو ابھی ان خواتین کا ذکر کرتا ہوں میں آپ کے سامنے. ایک سلوات بھیجیے محمد آل محمد پر. آئیے اب دیکھیے، سیدھی سی بات ہے کہ میں حافظ قرآن نہیں، اور وقت کم تھا لہذا آیات لکھ کر لیا ہے تاکہ وہ پوری کی پوری آپ تک پہنچ جائیں، ٹھیک ہے نا؟ تو اس میں کوئی حرج نہیں. میں اب آہستہ آہستہ آپ لوگوں کو عادی بنا رہا ہوں. بہت سارے مطالب ایسے ہوتے ہیں جو لکھ کے پڑھ جائیں تو جلدی آسانی سے سمجھ میں بھی آ جاتے ہیں، مجھے بھی آسانی ہو جائے گی. خدا نہ کرے سبقت لسانی ہو جائے، ادھر ادھر ہو جائے لفظ، اور ہو بھی جاتا ہے، اکثر ہو جاتا ہے خطیبوں کے ساتھ جو خطاب کرتے ہیں اس میں ہو جاتا ہے، اکثر سبقت لسانی ہو جاتی ہے. اسے بچنے کے لیے میں تینوں آیات لکھ کر لے آیا ہوں تاکہ آپ کے سامنے پیش کر دوں. ایک صلوات عنایت فرما دیجیے محمد آل محمد پر. سورہ تحریم، سورہ تحریم قرآن مجید کا 66واں سورہ. جوانوں سے گزارش ہے صرف 12 آیات ہیں اس کی، تلاوت کر لینا جا کے، ایک بار ضرور پڑھ لینا. میں 10ویں 11ویں اور 12ویں آیت کی آخری تین آیات کی تلاوت کر رہا ہوں، یہاں شرف حاصل کر رہا ہوں، ثواب حاصل کر رہا ہوں، اور آپ سننے کا ثواب حاصل کریں گے. لیکن آپ سے میری گزارش ہے کہ گھر جا کے سورہ کو ضرور پڑھ لیجئے گا. سورہ تحریم 66واں سورہ قرآن مجید کا. کون سا سورہ؟ اردو آتی ہے نا سب بچوں کو، ایسا نہیں گھر جا کے مجھے کیا کہہ رہے تھے، چھٹواں ٹھٹواں کیا کہہ رہے تھے، جس کو نہیں آتی 66. اب بچوں کو ذرا اردو، ہمیشہ زور دیتا ہوں کہ یہ زبان ضرور سکھائیے، کیوں اس میں جتنا میٹر ہے نا عربی اور فارسی سے زیادہ نہیں تو یقین جانیے کم نہیں ہے اہل بیت کے لیے جو کچھ لکھا گیا ہے نا. آپ جانتے نا کہ چاہے وہ کسی بھی صوبے کی زبان کا، کسی بھی صوبے کا رہنے والا ہو، جب اہل بیت کے لیے ہدیہ بھیجتا ہے تو کوشش کرتا ہے کہ اردو زبان میں بھیجے، ہے نا. حالانکہ میں مقامی زبانوں کی بھی حمایت کرتا ہوں کہ خبردار اپنی مادری زبان سے کبھی غافل نہ رہنا. اس کا نقصان بتاؤں آپ کو کہ مادری زبان سے غافل ہونے کا نقصان ایسا ہوا کہ ہمارے ملک کی 3-4 زبانوں کا اصل رسم الخط ختم ہو گیا، اصل رسم الخط ختم ہو گیا، کیونکہ انہوں نے اپنی مادری زبان کا دفاع نہیں کیا، اپنی زبان کا دفاع کرتے ہیں. اور اسی طرح جیسے وہ زبانیں ختم ہوئی نا، اب اس زبان کے پیچھے پڑے ہیں یہ کہ کسی طرح اردو کو بھی بچوں سے چھین لیا جائے، ختم کر دیا جائے. جب اردو لٹریچر سے رابطہ ہی ختم ہو جائے گا تو پڑھیں گے کہاں، کیا پڑھیں گے، ان کو کیا پتا نہیں اس کون ہے، دبیر کون ہے، میر ضمیر کون تھے، میر خلیق کون تھے، فلانا کون تھا، فلانا کون تھا، فلانا کون تھا، فیض کون تھا، اقبال کون تھا، میر تقی میر کون تھے، غالب کون تھے، کیا پتا، کچھ بھی نہیں معلوم. ہاں کسی گلوکار نے کوئی کچھ گا دیا تو وہ یاد رہ جائے گا، ہے نا، ایسی ہے نا. لہذا پورا گیم، پوری سازش کے ان سے ہر وہ چیز چھین لو جو ان کو قریب کرتی ہو ان کے دین سے. سمجھ میں آ رہی ہے بات ہماری؟ لہذا خدا کے لیے اپنے بچوں سے ہوشیار رہیے، پڑھائیے انگلش، بالکل پڑھائیے، ڈاکٹر بنائیے، انجینئر بنائیے کہ یہی ضرورت ہے، یہ ضرورت ہے ہماری. لیکن دنیا پہ نظر بھی ڈال لیا کیجئے کہ جن لوگوں نے ترقی کی ہے اپنے بچوں کو اپنی زبان میں پڑھا کے ترقی کی ہے. ایران سے لے کے فرانس تک کہیں بھی چلے جائیے، نہیں جانتے وہ انگلش انگلش، ہاں سیکھتے ہیں، سیکھنا کوئی بری بات تھوڑی ہے، لیکن اپنے بچوں کو تعلیم سے وابستہ رکھنے کے لیے اپنی زبان میں پڑھاتے ہیں تاکہ بچے بےچارے میٹرک کے بعد بھاگ نہ جائیں کہ اتنی بڑی انگلش ہم کہاں پڑھا، ہمیں تو آتی نہیں. انگلش میڈیم والا ہی آگے جائے گا، وہی غلامانہ ذہنی، اس پہ تو خیر اکثر بات کرتے تھے، چھوڑے خیر. صلوات بھیجیے محمد آل محمد پر. تحصیل حاصل ہو رہی، لیکن اب میں کیا کروں، ایک جملہ کہنی پڑا کہ کرے، آپ بھی تو مجبور ہیں نا، کیا کریں اگر بچوں کو نہ پڑھائیں تو پھر کیا کریں، انگلش میڈیم کیا کرے گا بچہ بےچارا، اس کو نوکری، اس کو ڈاکٹر، جو کچھ بننا ہے انگلش میں ہی بننا ہے، اس کے بغیر گزارا بھی نہیں نا. میرا کہنا ظاہر ہے کہ میں کہہ تو رہا ہوں لیکن میں حقیقت پسند آدمی ہوں، میں بھی تو یہ جانتا ہوں کہ کیا کیا جائے، کوئی اور راستہ نہیں اس ملک میں. اور ماشاء اللہ سسٹم بھی ایک نہیں ہے، کتنے 150 قسم کے سسٹم چل رہے ہیں، کوئی چھپاتا کچھ نہیں آپ سے، جو کچھ ہے دل میں وہ آپ کے سامنے رکھ دیتا ہوں. آئیے سورہ تحریم 10ویں 11ویں اور 12ویں آیت. ضرب اللہ مثلا للذین کفروا المرۃ نوح و امرۃ لوط کانتا تحت عبدین من عبادنا صالحین فخانتهما فلم یغنیا عنہما من اللہ شیئا وقیل ادخل النار مع الداخلین. اللہ نے کافروں کی عبرت کے واسطے नूह की बीवी और लूत की बीवी की मिसाल दी है, और कहीं इनके नाम भी मिलते हैं। जनाब नूह की जौजा का नाम है वाहिला और जनाब लूत की जौजा का नाम है आइला, दोनों भी कुरान ने मिसाल दी अंबिया की। क्या हमने लोगों की इबरत के लिए हमने दो मिसालें दी, काफिरों की इबरत के लिए कि समझ लो, कुफार को समझाने के लिए मिसाल दी, नूह की बीवी और लूत की बीवी की मिसाल बयान की। ये दोनों हमारे नेक बंदों के तसरुफ में थी। कहां थी दोनों? हमारे नेक बंदों के तसरुफ में, उनकी सौजियत में थी ना। कान तहता अब्दैन सालिहैन, हमारे दो नेक बंदों की सौजियत में थी, मगर क्या किया इन्होंने? फखानता हुमा, इन दोनों ने खयानत की। किसके साथ खयानत की? नबी के साथ, नबी के साथ खयानत। तो जो नबी के साथ खयानत करे उसका अंजाम क्या है? सुन लीजिए, आयत है, नस कुरानी है, रिवायत नहीं, हदीस नहीं। फखानता हुमा फलम युगनिया अनहुमा मिन अल्लाह शैआ, इनको कोई फायदा नहीं पहुंचाएगा नबी की जौजा होना, इन्हें कोई फायदा अल्लाह की तरफ से कोई फायदा नहीं मिला खुदा के मुकाबले में इनके शौहर भी किसी काम के, क्योंकि नबी से खयानत करना खुदा से खयानत की, तो खुदा के मुकाबले में नबी का जौजा होना भी काम नहीं आएगा। मिन अल्लाह शय, अल्लाह के मुकाबले में शोहरों का नबी होना भी इनके काम नहीं आया। और हुक्म दिया गया, क्या हुक्म दिया गया? कीलत खुला, कीलत खुला, तुम दोनों दाखिल हो जाओ, कीलत खुलन्ना खुलन्नारा मत दाखिलीन, ये जहन्नम में दाखिल होने वालों के साथ तुम दोनों भी दाखिल हो जाओ। दोनों की बीवियों को हुक्म दिया जाएगा कीला, यानी अभी भी अजाब तो झेल रही है, लेकिन कयामत के दिन क्या कहा जाएगा दोनों से? नस कुरानी, कीलत खुलन्ना कीलत खुलन्नारा मत दाखिलीन, जहन्नम में दाखिल होने वालों के साथ तुम दोनों क्यों? खयानत की है। किसके साथ खयानत की? ये मिसाल दी है, फकत ये दो नहीं है, फकत ये मिसाल दी है ना। देखिये परवरदिगार आलम खुद इरशाद फरमा रहा है, ज़रब अल्लाह मसलन, और कोई गलत फहमी में ना कहीं और ना चला जाए तो मैं जिम्मेदार नहीं भाई, चला जाओ, हमें क्या पता। लेकिन हम तो और मिसालें भी देना चाह रहे हैं आपके सामने। जनाबे मूसा अलैहिस्सलाम की जौजा जनाबे सफूरा, जो जनाबे शुएब नबी की साहबजादी भी हैं, नबी की बेटी भी हैं, और उनके वसी जनाबे मूसा के वसी यूशा बिन नून के मुकाबले पे आई कि नहीं आई? आई ना। तो गलत कौन था? गलत कौन हुआ? नबी का वसी या वसी के मुकाबले पर आने वाला? तो कुरान ने खुद एक उसूल दिया कि चाहे नबी के मुकाबले पर आओ, चाहे नबी के वसी के मुकाबले पर आओ, अल्लाह का हुक्म वाज़े है। भाई सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। आइए आगे, दूसरी आयत, ये दसवीं आयत। अब बात वाज़े हो गई कि नबी की ज़ौजियत ने कोई फायदा, जो नबी के राजों को फाश करेगा। जानते हैं क्या काम करती थी ये दोनों खवातीन वाहिला? अब ये देखें, मैं किस्से अंबिया पे इतिबार करके नाम ले रहा हूं, कहीं हो सकता है और कुछ नाम हो, फर्ज कर लें ये नाम, क्योंकि मैंने ये नाम पढ़े तो मैंने ये नाम लिख दिए, अपने पास लिख कर लिया, या कुछ और नाम हो सकता है, मुमकिन हो, लेकिन अभी तो मैं वही पढ़ रहा हूं जो मैंने पढ़ा। जनाबे नूह की ज़ौजा क्या काम करती थी? छोड़िए नाम को। जनाबे नूह की ज़ौजा क्या काम करती थी? बाहर जाके अपने ही शौहर के खिलाफ प्रोपेगेंडा। अल्लाह की लानत है ऐसी खवातीन पर, और आपने सुन भी लिया, आयत भी सुन ली कि इनका अंजाम क्या होगा, जाओ जन्नत में जाओ। प्रोपेगेंडा करती थी और जाके कहती थी माजल्ला माजा, दीवाने हैं, बूढ़ा हो गया है, दीवाना है, कुछ नहीं, इसकी बात का इतबार ना करो। तो वो जो मुनाफिकीन और मुशरिकीन और काफिरीन थे, वो उन्हीं की बात को उज्जत बनाते थे, तो घर में रहती है, जब ये कह रही है तो फिर भाई घर वाले की बात ज्यादा मोतबर है ना, ऐसी है ना, जब घर वाले ही कह रहे हैं तो ये अजियत, ये नबी का। इससे एक बात और भी मालूम कि अंबिया के इम्तिहान कितने किस्म के होते हैं। जनाब नूह के नाम पे ऐसी सूरह नूह थोड़ी, वो दुनिया से जो लड़े वो तो अपनी जगह, ये घर में जो इम्तिहान दे रहे थे, अलग नहीं किया, तलाक नहीं दी। तलाक क्यों नहीं दी? अरे तलाक देते तो इम्तिहान खत्म था, बताना था کیسی زوجہ کے ساتھ بھی گزارا کرنا پڑتا ہے تاکہ سنت قائم رہے آگے کے لیے، کہ اگر کبھی کوئی ایسی گھر میں آ جائے تو امتحان سمجھ کے قبول کر لینا۔ صلوات بھیج دیجئے محمد آل محمد پر، ٹھیک ہے؟ تو وہ امتحان سمجھ لینا، اللہ کی طرف سے امتحان ہے، قبول کر لینا۔ تو اس کے لیے بھی سنت چاہیے کہ نہیں چاہیے؟ تو مل گئی نا سنت رسول۔ جناب نوح کی بات کر رہا ہوں، کہیں اور نہ چلے جائیے گا۔ اور جناب لوط کی زوجہ کیا کام کرتی تھی؟ کہ گھر میں جب کوئی مہمان آتا تھا، مخبری مخبری مخبری، کہ اس قوم کی صفات تو بیان کر چکا ہوں کبھی، انبیاء پر میں نے ایک اشرہ پڑھا تھا تو مجھے یاد ہے، اتنا اشارہ کافی، مخبری کرتی۔ اور جب ملک آئے تھے انسانی صورت میں تو جب بھی مخبری کی تھی زوجہ لوط نے باہر جا کے، اور بڑی یعنی کریہو صورت بھی تھی، یعنی شکل و صورت کی بھی بہت ہی کریہ تھی، عجیب الیہ لکھا ہے ان کا۔ تو لوگوں نے کہا بھی جناب لوط سے کہ ایسی عورت کو آپ نے کیوں رکھا ہے؟ کہ اس کو میں نے اپنا امتحان سمجھ کے رکھا ہے، اس کی وجہ سے میرے درجے بلند ہو رہے ہیں۔ یعنی ایسی عورت کو برداشت کرنے سے درجہ انسان کا بلند ہوتا چلا جاتا ہے۔ خوشا نصیب ہیں وہ لوگ، خوشا بے حال ان لوگوں کے جن کا ماشاء اللہ۔ اور عمومین میں یاد رکھیے، میں آپ کو پھر ایک نصیحت بھی کرنا ہوں کہ اپنے گھروں کے ماحول کو اپنی زوجہ کے ساتھ، اپنی اہلیہ کے ساتھ، یہ نہ سمجھے کہ یہ کوئی آپ اس کو معاذ اللہ بس خرید کے لیے آئے۔ آپ کا اکثر جگہ میں نے دیکھا نوکرانیوں جیسا جھلوک، یا اس کو نوکر سمجھنا، یا اس کو کنیز سمجھنا، یا اس کو غلام سمجھنا۔ اللہ ایسے مردوں کو بھی معاف نہیں کرے گا۔ جہاں خواتین کے لیے ذکر ہے نا، وہاں مردوں کے لیے بھی ذکر ہے کہ جو اپنے اہل خانہ کے لیے مہربان نہ ہو، اللہ اس پہ مہربان نہیں ہوتا۔ مجھے نام نہیں یاد آ رہا، شہید مطہری نے وہ میں نے پڑھی تھی آج سے 40 سال پہلے، ان کی 100 کہانیاں اور چھوٹی چھوٹی جو کہانیاں ہیں، خیر راگ گفتار پتہ نہیں کیا تھا، خیر نام بھی بھول گیا۔ سچی کہانیاں میں نے ان کی پڑھی تھی۔ اس میں ایک انہوں نے واقعہ لکھا تھا کہ ایک صحابی کو دفن کیا، حضور نے دفن کیا، حضور نے نماز پڑھائی، تو دیگر صحابہ نے فرمایا کہ یہ تو بھائی کتنا خوش نصیب آدمی، سیدھا جنت میں گیا، حضور نے نماز پڑھائی ہے، حضور نے دفنایا ہے۔ حضور نے کہا یہ تم سے کس نے کہا کہ جنت میں گیا، ابھی تو عذاب بھگت رہا ہے۔ عذاب بھگت رہا ہے آپ کا صحابی؟ عذاب بھگت رہا ہے؟ کہاں، اس لیے کہ اپنے اہل خانہ کے لیے سخت تھا، اپنے بیوی بچوں پر مہربان نہیں تھا۔ اپنے بیوی بچوں پر مہربان بن کے رہو تاکہ اللہ راضی ہو جائے۔ سمجھ میں آ گئی بات؟ تالی ہمیشہ دونوں ہاتھ سے بجتی ہے، کہیں کسی کا قصور ہوتا ہے، کہیں بیچارہ مرد مظلوم ہوتا ہے، کہیں عورت مظلوم ہوتی ہے۔ آج کل زیادہ تر مرد مظلوم نظر آتا ہے۔ صلوات بھیجیے محمد آل محمد پر۔ ہاں وہ تو آج کل تو مسئلہ ڈر لگنے لگا نا، کسی عورت کو آپ نے آنکھ اٹھا کے دیکھا تو کیس کر دے گی کہ اس نے مجھے میری نظروں سے دیکھا۔ اور مرد بیچارہ تو یہ بھی نہیں کر سکتا کہ اسے کس نے کس کس نظروں سے دیکھا، کر سکتا ہے؟ تو کتنا نامحروم تو مرد ہے نا بیچارہ، حق سے، اپنے حق سے نامحروم ہے۔ اس کو یہ حق ہی نہیں ہے کہ کہتے کسی پر الزام لگاؤ، میرے ساتھ بھی تو یہ ہوا، میرے بھی تو پیچھے کوئی پڑ گیا تھا۔ سمجھ میں آ رہی ہے بات؟ اتنا اشارے کافی ہیں۔ صلوات بھیجیے محمد آل محمد پر۔ آئیے 11ویں آیت۔ تو یہ بھی میں نے بتا دیا کہ ان دونوں ازواج کا قصور کیا تھا۔ ازواج اگرچہ کہ جمع کے لیے آتا ہے، لیکن چلیے وہ زوجین کے لیے، ان کے لیے دونوں زوجتین، دونوں بیویوں کے لیے کیا حکم آیا، ان کا قصور کیا تھا، اللہ نے ان کے لیے کیا حکم دیا۔ قیلت خلا النار، جاؤ دونوں کی دونوں جنت میں داخل کیے جائیں گے، ان سے کہا جائے گا کہ جاؤ جنت میں داخل ہو جاؤ۔ قیلا، ان سے کہا جائے گا جاؤ جنت میں داخل۔ معذرت، وہی سبقت لسانی ہو گئی نا، ابھی میں نے اس کا ذکر کیا تھا، اس لیے لکھ کر لایا ہوں۔ صلوات بھیجیے محمد آل محمد پر۔ جاؤ دونوں کی دونوں جہنم میں داخل ہو جاؤ، جہنم میں داخل ہونے والوں کے ساتھ مات داخلین۔ اب یہ دیکھیے، یاد رکھا کہ ایسے ایسے کبھی خطیب کے ساتھ ہو جاتا ہے اور کوئی کلپ نکالے گا اور بیچارے گا ستیہ ناس کر دے گا، ہے نا۔ اب آئیے 11ویں آیت۔ وضرب اللہ، اب یہ پہلی مثال دی کن عورتوں کی، جنہوں نے خیانتیں کی انبیاء کے ساتھ۔ اب آئیے مجاہد خواتین کا ذکر، اس کا، یا مجاہدات کہہ لیجیے آپ، مجاہد تو مذکر ہے نا، مجاہدہ یا مجاہدات، ان خواتین کی بھی مثال ہے بہت ساری۔ قرآن مثال دے رہا، مجھے کہتا ہے عورت کے حقوق، عورت کے حقوق، حقوق نسوہ، حقوق نسوہ، اب بتا رہا ہوں میں حقوق نسوہ کیا ہے۔ وَضَرَبَ اللَّهُ مَثَلًا لِّلَّذِينَ آمَنُوا امْرَأَتَ فِرْعَوْنَ اس قالت رب ابنی لی عندک بیتن فی الجنت ونجنی من فرعون وعملہ ونجنی من القوم الکافرین. اور اللہ نے مثال دی مومنین کی تسلی کے لیے, وہاں کافرین کو ڈرایا بتایا کہ یہ حشر ہوا ان کا, یہاں مومنین کی تسلی کے لیے مثال دی کیسی خاتون کی, یہاں مومن کی تسلی کے لیے فرعون کی زوجہ. وضرب اللہ مثلا للذین آمنوا امرأت فرعون, مومنین کے لیے اللہ نے مثال دی زن فرعون کی, یعنی جناب آسیہ سلام اللہ علیہا, خدا کی قسم عجیب ہستی ہے. انشاءاللہ کبھی موقع ملا زندگی رہی ان کے نام ایک مجلس کروں گا, میرا بڑا دل چاہتا ہے جناب آسیہ کے بارے میں ایک مجلس پڑھی جائے, جناب سارہ سلام اللہ علیہ کے بارے میں ایک مجلس پڑھی جائے, جناب حاجرہ سلام اللہ علیہ کے بارے میں ایک مجلس پڑھی جائے, جناب مریم سلام اللہ علیہ کے, کراچی میں تو پڑھ چکا ہوں لیکن یہاں ابھی کبھی موقع ملا انشاءاللہ ضرور کوشش کروں گا, تاکہ معلوم ہماری ماں بہنوں کو معلوم ہو کہ اللہ نے ان کو کیا قرآن مجید میں کیا عظمت دی ہے, کیا مقام دیا ہے. ایسے خام خامے کہتے رہتے ہو عورتوں کو حق نہیں دیا, عورتوں کو حق نہیں دیا, عورتوں کو حق نہیں دیا, عورتوں کے حقوق پر تو خود عورت ڈاکہ ڈالتی ہے, مرد کب ڈالتا ہے؟ بہو کو پٹواتی ہے تو ساس پٹواتی, ساس مرد ہے یا عورت ہے؟ بھابھی کو گھر سے نکلواتی ہے تو نند نکلواتی ہے, اور کون نکلواتا ہے؟ ایسے ہی ہے نا. تو خدا کے بندو ہر ظلم کے پیچھے تمہیں عورت ہی نظر آئے گی, ساس ہو یا جا, ساس کو گھر سے نکلوائے گی تو بہو نکلوائے گی, بیٹی تھوڑی نکلوائے گی. سمجھ میں آ رہی ہے بات؟ تو دونوں طرف کی بات کر رہا ہوں نا. تو دیکھو گے تو پیچھے کہیں نہ کہیں وہی خاتون ہی چھپی نظر آئے گی, اس ظلم کے پیچھے بھی وہی اکساتی ہے, مرد کو کرو اس کو باہر نکالو, یا اماں کو باہر نکالو, یا بیوی کو باہر نکالو, کسی ایک کو باہر نکالو, ایسے ہی ہوتا ہے نا. چلے پروردگار مومنین کے گھروں کو شاد و آباد رکھے صلوات میں. بس اللہ نے مثال دی مومنین کی تسلی کے لیے زن فرعون کی. جب اس نے اللہ کی بارگاہ میں دعا کی, اللہ کی بارگاہ میں کیا دعا کی؟ رب ابنی, بنا, بنا سے ہے ابن, یہاں جو ہے وہ بیٹے والا نہیں ہے, یہاں بنا سے امر کا صیغہ ہے, ابنی یعنی بنا رکھ دے, بنا دے میرے لیے, رب ابنی لی میرے لیے بنا دے اے میرے رب. اب میں کیفیت بتاؤں گا کہ یہ کب کی دعا ہے جو قرآن نقل کر رہا ہے, کہ کس حالت میں تھی وہ جب یہ دعا کی انہوں نے. رب ابنی لی اندکا بیتن, اپنے جوار میں, اپنی بارگاہ میں, اپنے جوار میں, اندکا یعنی اپنے پاس, اے میرے پالنے والے, اے میرے رب میرے لیے بنا دے اپنی بارگاہ میں یعنی اپنے جوار میں, بیتن فل جنت, جنت میں ایک گھر. جناب آسیہ کی دعا کو ویسے کہ ویسے نقل کر رہا ہے پروردگار قرآن. وَإِذْ قَالَتْ رَبِّ ابْنِ لِي عِنْدَكَ بَيْتًا فِي الْجَنَّةِ وَنَجِّنِي مِنْ فِرْعَوْنَ وَعَمَلِهِ, اور مجھے نجات دے دے اس فرعون سے اور اس کے عمل سے, میں بیزار ہوں, اس کی کارستانیوں سے مجھے نجات دے دے, مجھے فرعون سے اور اس کارستانیوں سے, اس کے اعمال سے مجھے نجات دے دے, اور مجھے نجات دے دے ان کافروں کی قوم سے. ونجنی من القوم الکافرین, مجھے اس قوم کافرین سے نجات دے دے. اس عورت کی مثال دے رہے مومنین کی تسلی کے لیے پروردگار عالم, مثال دے رہا ہے قرآن میں. جانتے کس کیفیت پہ تھی جناب آسیہ, اور یہ کیوں ہوئی تھی کیفیت, یہ انشاءاللہ زندگی رہی کل بتا دوں گا, وقت بہت تیزی سے گزر رہا ہے. تیسری آیت کی بھی تلاوت کرنی ہے. میخیں گاڑ دیا گیا میخوں سے, سلیب پر مسلوب میخ, ابھی سر میں نہیں گاڑی گئی, ابھی جان نہیں نکلی, لیکن باقی ہاتھوں میں, پیر میں, سب جگہ گھٹنوں میں میخیں سے تان, اور عبرت بنا کے لوگوں کے سامنے رکھ دیا. اور اس عالم میں جناب موسیٰ نے دیکھا بھی تو اس وقت مسکرائی تھی, موسیٰ سے کہا تھا کہ دعا کیجئے کہ اللہ کی بارگاہ میں اس مصیبت کے بدلے میں مجھے گھر مل جائے. یہ وہی دعا ہے جو قرآن نے نقل کی, اور جناب موسیٰ نے دعا کی تھی کہ پالنے والے اس مومنہ, مومنہ آل فرعون کہلاتی نا زنے, مومنہ آل فرعون ایک ہیں اور ایک ہیں مومنہ آل فرعون, یہ جناب آسیہ سلام اللہ علیہ. سزا کیوں دی تھی یہ بتا دیں گے بعد میں, یہ سزا دی تھی. اور جب آخری کیل سر میں ٹھونکی جانے والی تھی تو اس وقت فرعون نے دیکھا کہ مسکرا رہی, تو وہ حیران ہو کر فرعون نے کہا تھا یہ معاذ اللہ کیسی دیوانی عورت ہے, میں اسے مار رہا ہوں, ابھی ختم ہو جائے گا, مسکرا رہی ہے. تو اس نے مسکراتے ہوئے کہا کہ جو میں دیکھ رہی ہوں نا وہ تو نہیں دیکھ سکتا, میں تو انتظار کر رہی ہوں کہ میرا دم نکلے اور اللہ نے جو میرے لیے مقام رکھا ہے میں اس کا مشاہدہ کر رہی ہوں.
सलवात भेजिए मोहम्मद आले मोहम्मद पर।
यानी एक खातून, क्यों मैंने बताया, एक खातून फिरौन से टकरा रही है, सुनिए मतलब, और अपने हिंदुस्तान के भाइयों को, मुझे मजलूमों को, अगरचे के सिर्फ मुसलमानों के खिलाफ कानून पास हुआ, लेकिन आप जानते हैं कि वहां दलित भी मजलूम है, जिन्हें वो अपने उन इंसानों को जिनको उन्होंने नीच जात करार दिया, दलित जिनको कहते हैं वो, हालांकि मेरी नजर में सब इंसान है, दलित मसीही, अब तो सभी निकल आए ना, मुझे उनको पैगाम भी देना है, ये घबराना मत, उनको सबको पैगाम देना है, वहां के मजलूमों को, वहां के मुसलमानों को, बल्कि सुन लो अभी मेरी बात, ये मेरी आवाज जाएगी वहां, पहुंचेगी आवाज तमाम हिंदुस्तान के मुसलमानों को, खास तौर पे, आम तौर पे मजलूमों को कह रहा हूं कि इत्मीनान रखना एक बात का, कि एक जने फिरौन, एक जनाब आसिया सलामुल्लाह अलैहा टकरा गई थी फिरौनियत से, मसलूब हो गई, जान से चली गई, लेकिन कयामत तक के लिए अल्लाह ने कुरान में उनको जगा और अजमत दे के बताया कि जो भी वक्त के फिरौनों से टकराएगा मैं उसे जिल्लत नहीं इज्जत ही इज्जत दूंगा। आज हमारी माए बहने मुख्तलिफ शहरों में हिंदुस्तान के सर्दियों में बैठी हैं, धरना दे के बैठी हैं, जुल्म हो रहा है, मारा जा रहा है, कत्ल किया जा रहा है, हजारों लापता कर दिए गए। मेरे भाई मुझसे सवाल करेंगे कि अपना मुल्क संभालो, सुनो मेरे हिंदुस्तानी भाइयों, हाँ हम पर भी बहुत जुल्म हुए हो रहे हैं, लेकिन खुदा की कसम हम कभी खामोश नहीं बैठे, हमारी तारीख गवाह है, हमने अपने ऊपर होने वाले जुल्म के खिलाफ भी एहतजाज किया, मैदान में निकले, और दुनिया में कहीं भी जुल्म हुआ, यमन में हो, बहरेन में हो, शाम में हो, लुबनान में हो, इराक में हो, फलस्तीन में हो, जहां भी हुआ, खुदा की कसम हम खामोश नहीं बैठे, और आज भी हमारा जमीर ये गवारा नहीं करता, मसला हिंदुस्तान पाकिस्तान का नहीं है, मसला इंसानियत का है, अगर आज हम उन मजलूमों के लिए नहीं बोलेंगे कल कोई हमारे लिए नहीं बोलेगा। तो सुन ले, या मैं जानता हूं अपने भारत में रहने वाले भाई बहनों की मजबूरी, जानता हूं कि मेरी आवाज उन्हें कोई फायदा नहीं देगी, क्यों, उन पे फौरन इल्जाम लगा दिया जाएगा आईएसआई का एजेंट होने का और पाकिस्तान के एजेंट होने का, मैं जानता हूं, लेकिन मेरी मजबूरी यह है कि मैं खामोश नहीं रह सकता, मेरी मजबूरी यह है कि दुनिया के दूर दराज इलाकों में जुल्म हो तो मैं बोलूं, और मेरे हमसाए में जुल्म हो, कश्मीरियों को, पूरे कश्मीर को कैद खाना और जेल बना दिया जाए, वहां की दसगाहों पे हमला करके बच्चियों की तोहीन की जाए, उन पे डंडे बरसाए जाएं, मारा जाए, गिरफ्तार किया जाए, पूरे हिंदुस्तान के शहरों में बेइज्जत किया जा रहा है, बेइज्जत, और कुछ जमीर फरोश भी उस मूजी के साथ मिले हुए हैं, कुछ गद्दारान मिल्लत, कुछ गद्दारान इस्लाम, कुछ गद्दारान मुस्लिमीन उन दहशत गर्दों की हिमायत में आवाज बुलंद कर रहे हैं, मोदी और उसके साथियों की, आरएसएस की हिमायत में खामोश रहे थे नहीं। ये इसलिए मैंने जनाब आसिया का जिक्र किया कि जब जनाब आसिया अकेली टकरा गई फिरौन से, तो इत्मीनान रखो मेरी माँ बहनों जो बैठी हो इस सर्दी के आलम में हिंदुस्तान के मुख्तलिफ शहरों में, मेरी आवाज तुम्हें बज़ाहिर कोई फायदा नहीं देगी, कोई सियासी मजहबी फायदा नहीं देगी, क्योंकि मैं एक पाकिस्तानी हूं, और पाकिस्तानी अगर तुम्हारी हिमायत करे तो मैं जानता हूं कि वहां उसको किस नजर से देखा जाता है, लेकिन मेरी मजबूरी यह है कि मैं रिकॉर्ड पे लाना चाहता हूं कि मैं खामोश नहीं रहा, अगर मेरे यहां जुल्म हुए हैं, हमारे यहां जुल्म हुए हैं, तो हम उस पर भी खामोश नहीं रहे, आज तक खामोश नहीं बैठे हैं, तो फिर कैसे खामोश रहेंगे, हमारे माँ बहनों के साथ वहां पर यह सुलूक किया जाए। बस दुआ कीजिए उन लोगों के लिए जो इस वक्त मैदानों में वहां बैठे हैं, सड़कों पर बैठे हैं, चौराहों पर बैठे हैं, परवरदिगार आलम उनकी मुश्किलों को आसान करे, और पूरी दुनिया, पूरी इंसानियत के जमीर को परवरदिगार बेदार करे। ये साम्राज्य ताकत है जो आंखें बंद करके सारे मजालिम देख रही हैं, सब जुल्म कर, ये तो खुद जुल्म में शरीक हैं, इन पर भी लानत है क्योंकि ये भी जुल्म में शरीक है। परवरदिगार इन तमाम शैतानी और जालिम ताकतों को नेस्त नाबूद कर और हमारे इन मजलूम लोगों को अपने मकसद में कामयाबी अता फरमा। तमाम उन मुस्लिमीन और मोमिनीन और वो मजलूम जितने भी बैठे हैं उन सब की हिफ्ज और सलामती के लिए और कामयाबी के लिए बुलंद आवाज से सलावत इनायत फरमाइए मामा। और मैं, आप जानते हैं कि मैं इस टाइप की, इस किस्म का आदमी नहीं हूं, ना इस किस्म की बातें करता हूं, लेकिन ये मेरा मैसेज अपने बेटे को मैं नसीहत कर रहा हूं कि आज ही ये क्लिप निकालो, आज ही, क्योंकि पहुंचाना है, वक्त ना गुजर जाए, आवाज पहुंचनी चाहिए, समझ गए। कुछ चीजें होती हैं जो मैं वाजिब समझ के अदा करता हूं, ये मेरा वाजिब है जो मैंने आज अदा किया है, ताकि कोई ये ना कह सके कि मैंने जुल्म के खिलाफ आवाज बुलंद नहीं की थी। भारत हमारा तो हमेशा से दुश्मन, अजली दुश्मन है ही, लेकिन अब जो उनकी हुकूमत ने अपने लोगों के साथ जो सलूक शुरू किया है, उस सलूक का तकाजा यह है, यानी उसका जवाब देने का तकाजा यह है कि दुनिया में हर जगह से इस मूजी को, इस मोदी को और इसके फॉलोअर्स को तन्हा किया जाए, इनके खिलाफ दुनिया भर में आवाज पहुंचाई जाए। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। आइए तीसरी आयत, माजरत आज अगर 5 मिनट ज्यादा ले लें आपके, कोई सिर्फ 5 मिनट से ज्यादा नहीं, लेकिन मजबूरी है ना, क्या किया जाए। अब आप माशाल्लाह सुन रहे हैं और यहां का इजतिमा इसलिए भी मुझे अच्छा लगता है कि सुनने वाला है, शोर करे ना करे मजलिस पूरी सुनता है माशाल्लाह। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। एक बार और सलावात इनायत फरमा दीजिएगा। 12वीं आयत, जनाबे आसिया की मिसाल दी, अब जनाबे मरियम की मिसाल आती है, इसी सूरह तहरीम की 12वीं और आखिरी आयत। व मरियमा, यानी जनाबे आसिया पे ही अतफ है, जने फिरौन पे अतफ, पिछली आयत जो उस पे अतफ हुआ है। व मरियम अबनता इमरान अल्लती अहसनत फरजहा فَنَفَخْنَا فِيهِ مِن رُوحِنَا، یہ ایک عجیب جملہ ہے یہاں پہ، فِيهِ مِن رُوحِنَا وَصَدَّقَتْ بِكَلِمَاتِ رَبِّهَا وَكُتُبِهِ وَكَانَتْ مِنَ الْقَانِتِينَ، اور اسی میں جناب مثال دی ہم نے جناب آسیہ کے ساتھ، زن فرعون کے ساتھ ہم نے، یہ اور وہاں جا رہا ہے پیچھے پہلے والی آیت میں، ضربہ ضربہ للناس، وہاں پہ لوگوں کے لیے مثال دی، اور ہم نے مثال دی کس کی، مریم بنت عمران کی، ہم نے مریم بنت इमरान की दूसरी मिसाल दी कि जो बेटी है किसकी, जनाब इमरान की, जनाब मरियम बेटी है इमरान की, जिसने अपनी इफ्फत इस्मत और किरदार की हिफाजत की है ना, इससे अच्छा तर्जुमा नहीं हो सकता। बहुत अच्छा, मैं अपनी तरफ से, मैं अपनी दानिश में उन्हें अच्छा तर्जुमा कर दिया, अहसनत फरजहा, जिसने अपनी इफ्फत, अपनी पाक दामनी का दिफा किया, अपनी इफ्फत और पाक दामनी को बचाया। बस हमने क्या किया, अच्छी बात, हालांकि तमाम इंसानों के लिए है ना, फैज़ा सवै तो फनफक तो फी है मैं रूही, और जब हमने इंसान के पुतले को बना दिया, मुसावी कर दिया, तो हमने इसमें अपनी रूह फूंक दी, मैं रूही, रूह में से कुछ फूंका, अपनी रूह में से कुछ, नफक तो फी है मैं रूही, अपनी रूह में से कुछ फूंक दिया, इसीलिए जिंदा है, इसीलिए रूह नहीं मरती, जिस्म मरता है, रूह कफस अंसरी से परवास करके, कहते रूह निकल गई, रूह को कैसे मौत आएगी भाई, रूह को मौत नहीं आएगी, उसे हमेशा रहना है, या जन्नत में रहना है या जहन्नम में रहना है, या जहन्नम में सजा काट के फिर जन्नत में आना है, ठीक है ना, ऐसे ही है ना सिलसिला, तो रूह है, क्योंकि नफक तो फी है मैं रूही, और रूह के बारे में ज्यादा बात भी नहीं कर सकता क्योंकि मना कर दिया गया, और मालूम ही नहीं तो मैं मना क्या करेंगे आप मुझे, जब कुरान में रसूलों को मना कर दिया गया कि वमा उती तुम मिनल इल्म इल्ला कलीला, रूह का इल्म आपको नहीं दिया गया मगर थोड़ा सा दिया गया, ऐसे ही है ना, तो नस कुरानी पे हम कहां बात कर सकते हैं। अब आइए, फनफक नफी है मैं रूह है ना, ये इफ्फत और पाक दामनी का दिफा किया मरियम ने, हमने अपनी रूह में से इसमें फूंक दिया, फनफक नफी है मैं रूह है ना, अपनी रूह में से, इसीलिए वो धोखे में आ गए ना मसीही, कोई ना कोई कमाल देखता है, जब तो खुदा बनाता है, ऐसे कैसे खुदा बनाता, अल्लाह ने अपनी रूह में से पूछा, हाँ भाई रूह, अल्लाह जनाब ईसा और जनाब मरियम का तीन में खुदा है, कमालात देखे ना, तीनों के कमालात देखे, वो मुर्दों को जिंदा करते हैं जनाब ईसा, मरीजों को ठीक कर देते हैं, मबरूस को ठीक कर देते हैं, कूड़ के मरीज को ठीक कर देते हैं। अब जिसके भी सामने ये होंगे तो वो तो धोखा खाएगा ना, वो तो कहेगा यही खुदा है, क्योंकि मारना और जिलाना ये तो अल्लाह का काम है। ये नहीं जानते कि बेइज्ने रब्बी शर्त लगा दी थी खुद जनाब ईसा ने, बेइज्ने रब्बी, अगर वो समझ में आ जाए तो आगे का मसला भी हल हो जाएगा। समझ में वो नहीं आता, कुरान पढ़े तो वो समझ में आ जाए, जब वो समझ में आ जाएगा तो आगे भी बहकने का कोई चांस नहीं रहेगा, सीधा रहेगा बिल्कुल कि नहीं, ये जो भी सिफात है किसी नबी पैगंबर या वसी में या वली में या मौला में, तो ये अल्लाह की दी हुई है। किसकी दी हुई है? अल्लाह की दी हुई है। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। और ये वही मरियम है जिन्होंने सद्दकत बेकलिमात रब्बहा, अपने रब के कलाम की तस्दीक की, अपने रब के कलाम की तस्दीक की, उसकी किताबों की भी तस्दीक की। नहीं, मोमिना मोमिने कामिला थी, वकानत मिनल कानतीन, और ये फरमा बरदारों में थी, अल्लाह के फरमा बरदारों में थी। दो खवातीन की मिसाल आई, एक जनाबे मरियम, एक जनाबे आसिया, दो फरमा बरदार की मिसाल आई, दो किसकी मिसालें आई? ना फरमान। ऐसे ही समेटते हैं बात, यहीं पे खत्म करते थे। नस्से कुरानी आ गई। मैंने कहा सवाल छोड़ा था कि अहले बैत मासूम, ये नस्से कुरानी, इन्नमा युरीदुल्लाह, ये पूरी आयत आपको सबको याद है, बच्चे बच्चे को याद है ना, अहले बैत पाको ताहिर मासूम अनिल खता, कुरान गवाही दे रहा है। तू पता नहीं कहां से तावीलें करने के लिए आ गया बैठ के, कि मासूम का ये मतलब नहीं, मासूम का वो मतलब नहीं, मासूम का मतलब, फरिश्ता कैसा मासूम है जानता नहीं बिना, और ये कैसे मासूम या मासूमा है? कुदरत है, बेख्तियार नहीं है, मलक बेख्तियार है। मलक क्या है? मलक भी बेख्तियार, हैवान भी बेख्तियार, जमादात भी बेख्तियार, नबातात भी बेख्तियार, कोई इख्तियार नहीं उनका अपना, जैसा बना दिया वैसा ही बस। इसीलिए उनके लिए जजा सजा नहीं है, क्यों? बेख्तियार है ना, मजबूर है महज। क्या है? मजबूर है महज, मजबूर। जितनी भी मखलूकात है, इंसान ऐसा नहीं, ज्यादा इंसानों में इंसान कामिल कौन, मासूम कौन? ऐसा नहीं कि मासूम को मालूम ही नहीं कि गुनाह क्या होता है, नहीं, कुदरत रखता हो, और कुदरत रखने के बावजूद ये मलका हासिल हो कि दुश्मन को कत्ल भी कर सकता है, मिटा भी सकता है, मगर रिजा इलाही की खातिर गर्दन कट जाए, गला कट जाए, या गले में रस्सी डाल दी जाए, बस मैं मंजिल पर आ गया, ऐसे ही है ना। इसे कहते हैं मासूम, कुदरत है, मलका है, लेकिन उसके बावजूद राजियतम मर्जिया की मंजिल है। अल्लाह इनसे राजी है, और अल्लाह ने जो बदले में दिया है वो इससे राजी। मासूम कौन है इनसे ज्यादा? कोई मुस्तजाब दुआ है जो दुआ करे कबूल ना हो? सारी, अब सुनिए, एक मिसाल दे के मसाइब पर आना चाहता हूं। अब्दुल मलिक नौफिली या अब्दुल मालिक नौफिली, और ये रिवायत है अलफैन, अलफैन किताब है अल्लामे हिल्ली की। किसकी किताब है? कोई शिया ऐसा होगा शायद जिसे नाम ना सुना, लेकिन मुश्किल ये कि मुज्तहिद है। अब आजकल मुज्तहिद की कोई वैल्यू नहीं है, फुटपाथ पे बैठे वाले की वैल्यू है, चौक में बैठ के बातें बना ले, और कोई अपना अड्डा बना ले वहां बैठ के बातें बना ले, उसकी वैल्यू है। मुज्तहिद की, ओहो, मुज्तहिद को क्या मालूम? मुज्तहिद को इतना मालूम है कि आज सारी दुनिया मुज्तहिदीन के हाथों जो जख्म लगे हैं ना साम्राज्य को, अब तक अपने जख्म चाट रहा है शैतान, शैतान बुजुर्ग, उसे नहीं अंदाजा था कि मुज्तहिद किसे कहते हैं। उसे समझ में आ गया कि सिस्तानी कौन और खामनाई कौन। हमारे लोग समझे ना समझे, दुश्मन समझता है। समझ में आ रही है बात? ना समझो तुम कोई मसला नहीं, तुम्हारे समझने ना समझने से ना सिस्तानी के मकाम पर कोई फर्क पड़ता है, ना खामनाई के मकाम पर कोई फर्क पड़ता है। मैं जानता हूं, ना मानो, ऐसे तारीख में पता नहीं कितने पैदा होते रहे और चले गए। ये तो दुश्मन जानता है कि सिस्तानी के फतवे में क्या ताकत है और खामनाई के हुक्म में क्या ताकत है। अंदाजा हो गया ना? ये है मर्द जो कहते हैं वह करके दिखाते हैं। समझ में आ रही है बात? और ये भूल ना जाओ, याद रखना, अगर सिस्तानी सत शदीद मरीज हैं, दुआ करो परवरदिगार आलम इस मर्द मुजाहिद का साया हमारे सरों पर सलामत रखे। طول عمر دے, صدیوں میں پیدا ہوتے ہیں ایسے مجاہد علماء. اور یہی دعا کرو رہبر معظم کے لیے, خدا کے بندو کاش سمجھ میں آ جائے سب کو کہ یہ اللہ کی کتنی بڑی نعمت ہے تمہارے سروں پہ خامنائی. تمہیں نہیں معلوم یہ خامنائی ہے جو بتا رہا ہے کہ مجھ جیسے غلاموں کو دیکھ لو اور تم سمجھ لو کہ جب میرا آقا آئے گا تو کیا کرے گا. یہ مظہر بنا ہوا ہے. کیا بنا ہوا ہے؟ مظہر غلاموں کی طاقت کا. معصوم کہنے کی جسارت نہ کرنا, وہاں تک پہنچانے کی جسارت نہ میں کر سکتا ہوں, نہ کوئی کر سکتا ہے, نہ کوئی کرتا ہے, مجھے معلوم ہے کوئی نہیں کرتا. کون ہے یہ جو دنیا کو بتا رہے کہ غلاموں کو دیکھ لو اور سمجھ لو تم غلاموں سے لڑ نہیں سکتے, آقا سے کیسے لڑو گے؟ اس لیے انہیں کوئی پرواہ نہیں, وہ ذہنی طور پہ تیار رہتے, اس لیے وہاں سکون ہی سکون, اتنی بڑی لڑائیوں کے بعد بھی سکون. چلے جاؤ, وہاں بے چینی نہیں ہے, وہاں بے صبری نہیں ہے, وہاں گھبراہٹ نہیں. کیوں؟ تیار ہیں ذہنی طور پہ کہ کچھ بھی ہو سکتا ہے, اس کے لیے تیار. سمجھ ماری ہو؟ تو علامہ ہلی الفین میں لکھتے ہیں, عبد المالک نوفلی سے نقل کرتے ہیں, وہ اپنے باپ سے, وہ اپنے بابا سے, وہ اپنے باپ سے, انہیں جس دروازے زہرا پہ آ کے طلب خیر کی دعا کی, پہلے سلام کیا, کیونکہ سارے مدینے کے لوگ جانتے تھے کہ اس دروازے پہ کھڑے ہو کے سلام کرنا سنت رسول ہے. ساری سنتیں یاد رہی, مسلمانوں کو یہ بھول گئے, جو سنت نہیں بھی تھی وہ بھی یاد رہی, اس کو بھی سنت بنا دیا, بدعت کو بھی سنت بنا دیا. سمجھ گئے نا کتنی بدعتیں ہیں جو بعد میں لائے, انہیں بھی سنت بنا دیا مسلمانوں نے. اور جو سنت تھی جس کو خود لکھ رہے ہیں کہ اللہ کے رسول ہر صبح اس دروازے کے باہر کھڑے ہوتے تھے اور سلام کہتے تھے, السلام علیکم یا اہل بیت النبوہ, تو مدینے کے لوگوں کو یہ عادت ہو گئی تھی کہ اس دروازے پر آتے تھے, سلام کرتے تھے, پھر آگے جاتے تھے. اب مجھے بتاؤ جب یہ سلام کرتے تھے کیا جواب نہیں دے گا معصوم؟ سب کو یہ یقین تھا نا اس وقت بھی کہ جب ہم سلام کریں تو جواب بھی آئے. عبد المالک نوفلی سے علامہ ہلی نے نقل کیا, اور یہ اپنے جد جد نے کہ وہ دروازے پر پہنچا, اس نے سلام کیا اور یہ استدعا کی کہ میرے لیے طلب خیر کرے, دعا کرے. اس وقت گھر میں صرف معصوم کونین موجود, اور کوئی نہیں. لیکن سوال ہی آیا ہے. اب جب سوال ہی آیا ہے تو اس کو ٹالا تو نہیں جا سکتا نا, وہ دعا کر رہا ہے, یعنی سوال کر رہا ہے کہ میرے دعا کریں, مجھے کوئی وظیفہ بتائیں. اہل بیت رسول, وہ کسی کا نام نہیں لے رہا, وہ کہہ رہا اہل بیت رسول. بی بی دروازے کی پشت پر آئی اور آنے کے بعد کہے پوچھا کیا چاہتا ہے, کیا چاہتا ہے؟ اس نے کہا کہ اہل بیت رسول میں اپنے لیے خیر کی دعا کرانا چاہتا ہوں. تو اب شہزادی کونین, یہ روایت پوری میرے پاس محفوظ ہے, کتابیں یہ علی بابا ساتھ لے کے چلتا ہوں, جن کے مجھے حوالے دینا ہوتے ہیں میرے پاس موجود. فرماتی ہیں اخبرنی ابھی, میرے بابا نے مجھے خبر دی ہے, من سلم علیہ و علیہ ثلاثۃ ایام اوجب لہ الجنہ. میرے بابا نے مجھے یہ خبر دی, شہزادی فرماتی ہیں پشت دروازہ سے, کیونکہ سوال کیا ہے نا, سوال ہی آیا ہے, سوالی کو خالی ہاتھ نہیں جانے دیں گے اہل بیت. کہ میرے بابا نے مجھے خبر دی کہ جو بھی ان پر, یعنی میرے بابا پر, جو بھی ان پر اور مجھ پر, یعنی فاطمہ پر, میرے بابا نے مجھے خبر دی کہ جو بھی مجھ پر اور فاطمہ پر 3 دن تک سلام کرے گا اللہ اس پر جنت کو واجب کر دے گا. پوری ذمہ داری سے پڑھ رہا ہوں آپ کے سامنے, اطمینان رکھیے آپ, اطمینان رکھے میں ذمہ دار ہوں, جہاں پڑھ رہا ہوں وہ جگہ بھی جانتا ہوں, کہاں پڑھ رہا ہوں, جامع المنتظر میں پڑھ رہا ہوں, ٹھیک ہے نا, اس لیے مجھے کوئی خوف نہیں جب میں یہ روایت پڑھ رہا ہوں آپ کے سامنے. من سلم علیہ و علیہ, جس نے بھی رسول پہ سلام بھیجا اور مجھ پہ سلام بھیجا, کتنے دن؟ ثلاثۃ, 3 دن تک سلام بھیجا, او جب لہ الجنہ, اللہ اس پر جنت کو واجب کر دے گا. یہ ہے دروازہ فاطمہ کا, یہ ہے مقام اس دروازے کا جس پہ تم کہتے ہو کہ کون سا سماجی اور معاشرتی کردار ہے, 2-3 روایتوں کے سوا کچھ نہیں ہے. صبح و شام تو تلاش کرو جا کے, 1 سال تک پڑھتے رہو گے ذکر فاطمہ ختم نہیں ہوگا, اتنی تو کتابیں لکھی جا چکی ہیں منزلت اور مقام فاطمہ کے اوپر. صلوات بھیجیے محمد آل محمد پر. سمجھ میں آیا کون سا دروازہ ہے یہ؟ वो दरवाजा है जिस पर अल्लाह के रसूल खड़े होके सलाम करते हैं, सलामी भेजते हैं। इस दरवाजे के बारे में बता चुका कि क्या किया लोगों ने, इस दरवाजे का एहतराम 75 दिन या 50 दिन। जब बाबा रुखसत हो रहे थे तो एक रिवायत ऐसी भी मैंने देखी, बल्कि कई जगह रिवायत, एक जगह नहीं, एक से ज्यादा जगह पर है कि जानू पे सर था बेटी के, हुजूर का सर किसके जानू पे था, बेटी के जानू पर था। दक्कुल बाब हुआ, बेटी ने सर उठा के कहा कि अभी रसूल के पास उसकी बैठी बेटी बैठी है, जो भी है वापस चले जाओ। कुछ देर खामोशी रही, फिर दक्कुल बाब हुआ, फिर फातिमा ने कहा कि अभी रसूल के पास उसकी बेटी बैठी है, जो भी है वापस चले जाओ। फिर कुछ देर खामोशी रही, तीसरी बार जब दक्कुल बाब हुआ तब तेज आवाज में फातिमा ने कहा, तुमने सुना नहीं, मैं रसूल की बेटी फातिमा तुमसे कह रही हूं, जो भी हो वापस चले जाओ। अब रसूल ने आंखें खोली, आंखें खोल के कहा, मेरी बच्ची जानती है ये कौन है, जानती है कौन है? ये वो है जिसे कोई दहलीज पार करने के लिए किसी की इजाजत की जरूरत नहीं, लेकिन मेरी बेटी तेरे एहतराम में जब तक तू इजाजत नहीं देगी ये अंदर नहीं आएगा, इजाजत दे दे, ये मुझे ले जाने के लिए आया है, ये मलकुल मौत, ये इज़राइल। अजमत देखी आपने फातिमा की, कि मलकुल मौत भी बगैर सैयदा की इजाजत के घर की दहलीज को पार नहीं कर सकता। इस दहलीज को जिसने पार किया, जिसने तौहीन की, उसने बहुत बुरा काम किया। यही कह सकते कि तुमने क्या किया, तुमने इस दहलीज की अजमत को पामाल कर दिया और फिर इस बात के मुंतजिर हो कि कयामत के दिन तुम्हारी शिफात करेगा वो पैगंबर। इस पैगंबर ने फरमाया था कि जिसने मेरी बच्ची को अजियत दी उसने मुझे अजियत दी, कम से कम इतना ही सोच लिया होता कि एक ही तो बेटी थी रसूल की, जिसे रसूल ने अपनी मां का मकाम दिया था, जिसे रसूल ने अपना जुज बताया था, जिसके लिए आप फरमाते हैं कि रसूल अपनी जगह से खड़े होकर मस्तक पे बिठाते थे, क्यों, दुनिया को बताने के लिए। अब मुझे बताइए ये फातिमा दुआ करे तो कबूल होगी कि नहीं होगी, होगी ना। ये बताइए कि वाकई करबला का इल्म कब हुआ था मादरे हुसैन को, जैसे ही हुसैन दुनिया में आए थे ना, तमाम रिवायतें हमारी हो या उनकी, सब इस बात पर, इस रिवायत पर सब मुत्तफिक हैं कि रसूल ने आगोश में लिया, नाम रखा गया हुसैन, और फिर उसके बाद बेटी खुश है, देखा कि रसूल की आंखों में आंसू आ गए, बाबा आप रोते क्यों नहीं। मैं कहता हूं ए हबीब खुदा, ए अल्लाह के रसूल, चले छुपा लिया होता, अगर इल्म आपको दे ही दिया गया होता तो कैसे मां को क्यों बता रहे हैं, अभी तो बच्चा आया है, अभी तो बेटा आया है। कितने अजमत फातिमा यही तो है, आप रो क्यों रहे हैं। कहा मेरी बच्ची अभी अभी जिब्राइल ने मुझे खबर दी है कि तेरा ये बेटा बड़ी बेदर्दी से 3 शबो रोज का प्यासा पुश्ते गर्दन से जिबा कर दिया, कत्ल कर दिया। अब मुझे बताइए कि दुनिया में आते ही जिस मां को उसके बच्चे के लिए ये खबर दी जाए उसका क्या हाल होगा। संभाला, ग्रिया तो कर रही है बीबी, संभाला अपने आप को, कहती बाबा यहूदी कत्ल करेंगे, नहीं नसारा कत्ल करेंगे, नहीं मुशरिकीन, मेरी बच्ची इसे मेरे कलमा पढ़ने वाले कत्ल करेंगे। कोई होगा मेरे बच्चे के पास, आप होंगे, अली होंगे, मैं होंगी हसन, मेरी बच्ची कोई भी नहीं होगा। जहां खत्म कर रहा हूं ना ये बात, कल यहां से आगाज करूंगा, जो आप सुनना चाहते हैं वो मैं कल सुनाऊंगा इंशाल्लाह, अगर जिंदगी रही, कोई नहीं होगा। मगर जिस कौम के लिए बात की गई ना, उस कौम के बारे में मैं कल बताऊंगा, यानी बात को वहीं से शुरू करूंगा, बस अब यहां पे खत्म करूंगा। अब मुझे बताइए, अब अगर ये जहरा ये दुआ मांगे कि माबूद मैं ये इम्तिहान नहीं दे सकती, तो फिर अल्लाह कबूल करेगा या नहीं करेगा ना। جناب ایوب نے دعا مانگی قبول کر لی. ایک وقت آیا امتحان دیتے 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 ایک وقت آیا جب ناموس کو بازار میں جانا پڑا. جناب ایوب کی اہلیہ کو زوجہ کو وہ بھی ان کی خاطر جانا پڑا, صرف بازار میں جانا پڑا تھا تو جناب ایوب کے صبر کے بندھن ٹوٹ گئے تھے, ضبط کے بندھن. اس مقام پر آ کے دعا کی تھی, معبود اب یہ جو میرے ساتھ مرض اور بیماری چمٹی ہوئی ہے امتحان اس کو ختم کر دے. اللہ نے دعا قبول کی یا نہیں کی؟ کر لی نا قبول, ختم کر دیا امتحان. اور یہ بھی فرما دیا کہ آپ صابر بندے ہیں, یہاں تک صبر کیا یہاں تک پہنچ گئے. یہی تو میں کہتا ہوں, جہاں ایوب کے صبر کی انتہا ہے نا وہاں سے کربلا والوں کے صبر کا آغاز ہوتا ہے. یہ ہے منزلت فاطمہ. دعا مانگ سکتی ہے؟ نہیں مانگی. کیوں؟ جانتی ہیں دختر رسول کہ دعا تو مانگ لوں گی پوری بھی ہو جائے گی لیکن پھر دین بچے گا نہیں, پھر ایک اور نبی, پھر ایک اور قرآن, پھر ایک اور رسول, پھر ایک اور کتاب چاہیے. نہیں, اگر دین کو بچانا ہے تو یہ قربانی دینا ہوگی. اس لیے فاطمہ تمام خواتین کی, یہ دوسری وجہ بتا رہا ہوں, ایک کل بتا چکا کل, یہ دوسری وجہ بتا رہا ہوں. اس لیے فاطمہ اولین و آخرین کی سردار قرار پائی کہ اگر فاطمہ کے بچے قربانی نہ دیتے, اگر فاطمہ قربانیاں دینے پہ راضی نہ ہوتی تو نہ جناب آسیہ کا ذکر ہوتا, نہ جناب مریم کا ذکر ہوتا, نہ جناب ہاجرہ کا ذکر ہوتا, کسی کا ذکر نہ ہوتا. کیونکہ جب اسلام ہی نہ ہوتا تو ذکر کہاں سے آتا؟ یہ فاطمہ ہے. جیسے حسین نے تمام انبیاء کی زحمتوں محنتوں کو بچایا, ایسے فاطمہ نے اولین و آخرین میں جتنی بزرگ خواتین تھیں ان سب کی محنتوں کو بچایا ہے. یہ ہے فاطمہ, یہ ہے فاطمہ. اس لیے دعا نہیں مانگی. ایوب کا امتحان ختم, زینب کا امتحان شروع ہوا. وہاں سے بازار میں جانا تھا, گئی تھی کہ جناب ایوب نے کہا معبود اب تو بات میرے گھر تک آ گئی. یہ امتحان کس کے لیے رکھا ہے؟ فاطمہ کی بیٹی زینب کے لیے. سید الشہداء زخموں سے چور ذوالجناح سے نیچے تشریف لائے, اس موقع پر شمر ایک دستہ لے کر دوڑا خیموں کو لوٹنے کے لیے, حملہ کرنے کے. حسین کی نگاہ پڑی, چلا کر کہا او پسرے ساتھ روک اس کو, ابھی میں زندہ ہوں, میرے گھر میں داخل مت ہونا, میرے خیموں میں داخل مت ہونا, پہلے مجھے قتل کر لو اس کے بعد میرے خیموں کو لوٹنا. اور جانتے ہیں آپ پسرے ساتھ نے روک دیا شمر کو, رک جا ابھی مت جا, پہلے حسین کا سر قلم کر. حسین کا سر کاٹ دینی, حسین کو یہ گوارا نہ ہوا کہ میرے سامنے کوئی میرے گھر میں داخل ہو جائے. اللہ کے بندو اب سمجھ میں آیا علی کیوں افضل؟ علی اس لیے افضل کہ حسین نہیں دیکھ سکتے تھے میرے سامنے کوئی داخل ہو جائے, علی نے اپنی آنکھوں سے دیکھا, علی نے اپنی آنکھوں سے دیکھا کس طرح جلتا ہوا دروازہ پہلو فاطمہ پر گرایا گیا, کس طرح پہلو شکستہ ہوا, کس طرح بی بی زخمی ہوئی, کس طرح بی بی کی پسلیاں ٹوٹ گئیں, کس طرح اس کے بعد جتنے دن آپ زندہ رہیں عصا کے سہارے چلتی رہیں. اللہ لعنت اللہ علی القوم الظالمین.